فرمایا وَتَّبِ مَا يُوحَ إِلَيْكَ مِنْ رَبِّكَ، بس پیروی کیجئے اس وحی کی جو آپ کی رب کی طرف سے ہے، کیونکہ اِنَّ اللَّهَ كَانَ بِمَا تَعْمَلُونَ خَبِيرًا، یقیناً اللہ تعالیٰ جو کچھ تم کرتے ہو اس سے خوب بخبر ہے۔ اللہ تعالیٰ کو خوب اچھی طرح پتہ ہے کہ کیا دینا تھا ان کو اور کیا نہیں دینا، کیسے رخ موڑا جا رہا ہے نا۔ پیروی کرو وحی کی، کیوں؟ وحی کی پیروی کرنے کا حکم کیوں ہے؟ اس لیے کہ وحی اللہ کی طرف سے ہے۔ چار باتیں آپ دیکھ سکتے ہیں کہ وحی اللہ کی طرف سے ہے، اور اللہ کی بات کا حکم، اللہ کے حکم کو تو ماننا ہی ہے۔ پھر وحی میں اللہ تعالیٰ کے رب ہونے کا اعتراف ہے کہ اللہ ہم نے مان لیا، تیرے سوا ہمیں زندگی گزارنے کے طریقے کوئی نہیں سکھا سکتا۔ پھر وحی سے پتہ چلتا ہے کہ اللہ حاکم بھی ہے اور اس کی حکمرانی چلے گی۔ اللہ تعالیٰ حکم دے اور بندے اطاعت کریں، اللہ روکے تو بندے رک جائیں، یہی ہے وحی کی پیروی کرنا۔ اور وحی کی پیروی کرنا اصل میں دین کی پیروی کرنا ہے۔ اللہ تعالیٰ نے اپنے تعملون خبیرہ کا احساس دلا دیا کہ دیکھو اللہ کی نگرانی کا شعور رکھو، اس سے کوئی بات چھپی نہیں رہتی۔ یہ وہ چیز ہے جو انسان کو سب سے بے نیاز کر کے رب کی طرف لے کے جاتی ہے۔ آج ہماری زندگی میں کتنے ہی عبداللہ بن ابی اور تومہ بن مبارک جیسے مشورے دینے والے آتے ہیں، دیکھ لو، سوچ لو، بچوں کی شادی کا مسئلہ ہے، دیکھ لو خاندان ہے، دیکھ لو کاروبار ہے، دیکھو ابھی قرضے بھی ادا کرنے ہیں، دیکھو کسی کو نہ دیکھو، وَتَّبِ مَا يُوحَ إِلَيْكَ۔ اب دیکھنے میں تو دیکھ لیں، غم کیا ہے کہ جینا عمر ہو جائے گا، اپنے بیگانے ہو جائیں گے، بھوکے مر جائیں گے، گھر چھوڑ دیا پیچھے کیا ہوگا۔ دس اینڈ دیٹ، تو کہا وَتَوَكَّلَ عَلَى اللَّهِ، اور بھروسہ رکھو اللہ پر، وَكَفَى بِاللَّهِ وَكِيلًا، اور کافی ہے اللہ وکیل کا احساس۔ کام اللہ نے بنا دیا کہ بندوں نے؟ وکیل جو ہوتا ہے وہی کام بناتا ہے۔ آپ اللہ پہ اپنا بھروسہ رکھیں، کفار کی دھمکیاں، منافقوں کی سازشیں، شرارتیں مت کریں ان کی پرواہ، اللہ پر نظریں لگا دیں، سارے کام اس کے سپورٹ کر دیں۔ دیکھیے جو کام کر سکتا ہے آپ اس کو خوش کریں گے کہ جو کام نہیں کر سکتا اس کو خوش کریں گے؟ دنیا میں ہم دیکھتے ہیں ہر جگہ، آپ ڈاکٹر پہ جائیں آپ کو یقین ہوتا ہے کہ ڈاکٹر سے ہی دوا لینی ہے، تو آپ اس کی بات مانیں گے یا ڈاکٹر کی دکان کے باہر کھڑے کسی دوسرے شخص کی بات مانیں گے؟ جس بندے کو اس بات کا یقین ہوگا نا کہ اللہ میرا وکیل ہے، وہ توکل کرے گا۔ چلیے ان دونوں کا رب دیکھتے ہیں۔ توکل کیا ہے؟ واو کاف لام اس کا روٹ ہے، وکلا وکیلا کا رب سب نے پچھلے ہی سبق میں پڑھا، سورت سجدہ میں ملک الموت وکیلا، وہی لفظ ہے، یہ وہی لفظ ہے جس کو آج کل ہم وکیل کے لفظ سے جانتے ہیں۔ بس جو ہم اپنے وکیلوں کے ساتھ کرتے ہیں نا، اس کو ہی ذرا الیبوریٹ کر لے، اس کو بڑا کر لے۔ کہتے ہیں کہ جی فلاں نے فلاں کو اپنا وکیل بنایا، یعنی اپنا کام اس کے سپرد کر دیا، اس پر اعتماد کیا، بھروسہ کیا۔ ہمیں لگتا ہے کہ جہاں تک ہماری پہنچ نہیں وہاں ہمارا وکیل پہنچے گا۔ کہتے ہیں نا تھرو لائر بات کریں گے، اب ان کو ہم مزہ چکھائیں گے۔ اور یقین ہوتا ہے کہ وکیل جو کام کر سکتا ہے اچھے طریقے سے، آرگنائز طریقے سے، ہم خود اپنے طور پہ نہیں کر سکتے۔ چلیے اب اس دنیا کے وکیل کو بیچ میں سے نکال دیں، سارے لائرز کو پیچھے ڈال دیں، لائیے لفظ اللہ پر، یہ لفظ کہ اللہ کی ذات کیسا وکیل ہے کہ جس پر کام سپرد کر کے بندہ مطمئن ہو جاتا ہے۔ پورے ارادے، عزم، تدبیر اور کوشش کے ساتھ انسان کام کرے اور یقین رکھے کہ اگر اس کام میں بھلائی ہے تو اللہ ضرور یہ کام کروا دے گا۔ آپ کہہ سکتے ہیں کہ توکل خدا اعتمادی کا نام ہے۔ دیکھیے ذرا دو لفظ، ایک لفظ ہم بولتے ہیں خود اعتمادی، دیکھیے اس کو ذرا کھول کے، اور اس کے ورسز لکھیے خدا اعتمادی، یہ دو مختلف رویے ہیں۔ خود اعتمادی کیا ہوتی ہے؟ انگلش میں اس کو کہتے ہیں سیلف کانفیڈنس، آئی کین ڈو اٹ، یہ تو میرے بائیں ہاتھ کا کھیل ہے، یہ کام تو چٹکیوں میں کر لوں گی، یہ تو ایسے ہو جائے گا، یہ تو ویسے ہو جائے گا، اس پہ بڑا سا کراس لگا دو۔ جتنا آپ کو خود پر توکل ہے نا، اس سے کئی گنا خدا پر توکل کر لیں، یہ ہے توکل۔ یہ ہے اعتماد. اور حقیقت ہے کہ مومنوں کو اللہ ہی پر توکل کرنا چاہیے. مومن کا اصل رشتہ اللہ تعالیٰ کی ذات سے ہے. مومن اللہ تعالیٰ پر اعتماد کرتا ہے, اس کو یقین ہے کہ اللہ سے زیادہ وعدوں کو کوئی پورا کر ہی نہیں سکتا. اور ایک سچے مومن کو یہ یقین ہوتا ہے کہ اللہ تعالیٰ ہی قوت رکھتا ہے, اختیار اس کا, سارے معاملات اس کے حوالے کر کے اس بچے کی طرح جو اپنی چیزیں ماں کو دے کر سکون سے سو جاتا ہے. بندہ مومن بھی سکھ چین سے سوتا ہے, ڈپریشن آ ہی نہیں سکتا, گھبراہٹ آ ہی نہیں سکتی. اس کو یقین ہے کہ اللہ کی ذات کے علاوہ کوئی بھروسے کے لائق نہیں. یہ جو آج ہم پریشان پھرتے ہیں نا, کندھے کھچے ہوئے, گھویں تنی ہوئی, ماتھے پہ تیوریاں, اندیشے ایک لہراتی ہے چہرے پہ غم کی, ہمیں تو یہ بھی بڑا غم ہے نا کہ ہمارا کورس پورا کیسے ہوگا, ابھی جو کچھ وقت رہ گئے وہ آئیں گے کیسے, جائیں گے کیسے, پڑھائیں گے کیسے. یقین کریں یہ توکل کی کمی ہے. ایک بندہ توکل لے لینا تو چھ چیزیں اس کی زندگی میں اتنی زیادہ آ جاتی ہیں کہ پھر وہ ان کو انجوائے کرتا ہے. پہلی چیز اعتماد. اب کہہ سکتے ہیں, سوال لکھ لیں کہ توکل انسان کو کیا دیتا ہے. نمبر ایک, توکل انسان کو اعتماد دیتا ہے. اور لفظ اعتماد کو اگر کھولیں گے نا تو عین نیم دال نکلے گا اندر سے, عمد, ارادہ. اعماد کہتے ہیں ستون کو, الصلاۃ اعماد الدین. یعنی اعتماد بندے کو ٹھوک کے رکھ دیتا ہے, جیسے ایک پلر لگتا ہے نا تو چھت ٹھک جاتی ہے. توکل کرنے والا پہاڑ کی طرح کھڑا ہو جاتا ہے, سیسا پلائی دیوار بن جاتا ہے چٹان کی طرح. پھر توکل انسان کو یقین دیتا ہے, ڈھیل ڈھلا نہیں رہتا ہے, ادھر کا ادھر لڑکا لڑکا نہیں کرتا انسان. تیسری چیز توکل سے جو ملتی ہے وہ تسکین ہے, دل کو سکون, تسکین, خوشی, اطمینان, مزہ. چوتھی چیز اطمینان ہے, سینس آف اچیومنٹ. پھر پانچویں چیز بے خوفی, بالکل انسان بے خوف ہو جاتا ہے نتائج سے, لوگوں کی باتوں سے, نفع سے, نقصان سے, غم سے, خوشی سے, بالکل بے خوف ہو جاتا ہے وہ انسان. اور چھٹی چیز امید, امید ہو جاتا ہے. پھر وہ بندہ امید سے ہوتا ہے. اب آپ ان چھ چیزوں کو لکھیں اور پھر خود سے پوچھیں, کیا مجھے یہ چھ چیزیں مل چکی ہیں؟ قرآن کے اور علم کے سفر نے مجھے پر اعتماد بنایا, یقین دیا, تسکین ہے دل میں, اطمینان قلب میں ہے, بے خوف ہوں, امیدیں ہیں اچھی. تو آپ انشاءاللہ بڑے بڑے محلوں سے باہر اتر جائیں گے. شیطان ایسے بندے پہ کبھی قابو نہیں پاتا جس کے اندر یہ چھ چیزیں ہوں اللہ کے لیے. وہ وہیں سے ہمیں گراتا ہے جہاں سے کوئی ایک کمی ہوتی ہے. آپ دیکھیں کہ ایک دیوار ہے نا, تو آپ یوں لگا لیں کہ اس میں چھ ونڈوز ہیں, ان میں سے کوئی ایک ونڈو بھی کھلی رہ گئی نا, یا ایک جگہ بھی دراڑ آ گئی, تو شیطان وہیں جا کے دیوار توڑے گا اور آپ کے قدموں کو ہلا دے گا. یہ تو بھی آپ قرآن سیکھ رہے ہیں نا, ابھی تو آپ نے بہت کچھ کرنے آگے جاتے ہیں. اسی وقت ٹھوک لے, کیلوں کی طرح ٹھوک لے اپنے آپ کو. وَتَوَكَّلَ عَلَى اللَّهِ وَكَفَى بِاللَّهِ وَكِيلًا. جس بندے کی زندگی میں یہ فیلنگ آ جاتی ہے نا, یقین کریں لوگ کہتے ہیں مغرور ہو گئے, کوئی بڑی بڑی باتیں کرتا ہے, ان کو ہر بات ہی ممکن لگتی ہے, ان کے لیے کوئی بات ناممکن نہیں, ان کے لیے نہیں. کفیٰ باللہ وکیلہ, نیچے مومن کے اللہ کی قدرت دکھ رہی ہوتی ہے اس کو. وہ کیا کرے گا, وہ تو غریب ہے, کمر میں بل پڑ جائے تو کمر سیدھی نہیں کر لے, ہاتھ میں درد ہوا تو اس کو سیدھا نہ کرے, اپنی کھانسی کو وہ روک نہ سکے, وہ کیا کرے گا اتنا ناکارا انسان. یقین کیجیے کہ یہ توکل کی دولت ہوتی ہے جو بندے سے بڑے بڑے فیصلے کرواتی ہے, اور پھر ان فیصلوں کے راستے میں آنے والی رکاوٹیں ان پہ قابو پاتا ہے انسان. اس کے برعکس جب انسان اللہ پہ توکل نہیں کرتا تو کیا کھوتا ہے, یہ بھی لکھ لیں. پہلے تو یہ چھ کی چھ چیزیں کھو دیتا ہے, اور اگر اس کو مختصر کر لیں تو انسان اپنا چین کھو دیتا ہے. پوچھیے چین ہے, देखिए थकन और चीज है, मैं मानती हूँ अगर आप रात 10 बजे तक भी किसी जगह कुरान की खिदमत के लिए मसरूफ रहे और आप फिर सुबह क्लासरूम में बैठे हैं, नींद कम होगी, थकन होगी। थकन बिल्कुल अलग चीज है, बशरियत से इनकार नहीं, हम इंसान हैं, सब इंसान हैं, हमें भूख भी लगती है, हम थकते भी हैं, हमें नींद भी आती है, लेकिन चैन है कि नहीं ये पूछे दिल से, बाद में आप शेयरिंग करें, चेक करें एक दूसरे को, इत्मीनान है, इत्मीनान खो देता है तवक्कुल करके बंदा, सुकून खो जाता है, उम्मीद खो जाती है, और सबसे बड़ी चीज की इंसान की सेहत खो जाती है। ये ऐसी चीजें हैं कि इंसान को फिर अल्लाह देता ही नहीं, आप कहते सेहत खराब है, नहीं तवक्कुल खराब है, कभी इसमें अल्लाह के दीन के साथ लगने वाला बीमार हो जाए, और ऐसा बीमार कि जो उसको अल्लाह के रास्ते से रोक ले, 5 वक्त की नमाज ही ना पढ़े, सोता ही रहे, नहीं ये तवक्कुल नहीं है। ये वो चीज है जो इंसान को वाकई अल्लाह का बनाती है। आप कहते अच्छा इतना नुकसान है तवक्कुल ना करने का, तो फिर क्या वजूहत है कि इंसान अल्लाह पर तवक्कुल ही नहीं कर पाता? तो वो 3 वजूहत नोट कर लें। कब तवक्कुल नहीं होता? जब इंसान को अल्लाह ताला के इल्म, कुदरत और रहमत पर उसका यकीन नहीं रहता। यकीन करें ना, हमें अल्लाह की कुदरत पे यकीन है अगर हम परेशान हैं और बेचैन हैं और दुखी हैं, ना अल्लाह के इल्म पर यकीन है और ना उसकी रहमतों पर यकीन है, वरना आप तो मुस्कुराएं, जेरे लब मुस्कुराएं। बदना मोमिन तो वो देख लेता है जो दूसरे को दिखता ही, दूसरे मसाइल देख रहे होते हैं, बंदा मोमिन उसके पीछे से आने वाली खैर को देख रहा होता है। अल्लाह के नबी की तरह गज़वे खंदक किसी सूरत में हम पढ़ेंगे, ठीक इतना सख्त पत्थर आ गया था रास्तों में कि किसी से नहीं टूट रहा, और कमरें टूटी हुई, पेट पे पत्थर बंधे हुए, और अल्लाह के नबी ने एक ठोकर लगाई और वो पत्थर टूट के गिरा, राह के लबों में मुस्कुराहट। आपने कहा मुझे गैस रुक किस रहा, और रोम और ईरान और बड़े बड़े मुल्कों के खजानों की चाबियां दिखाई गई, लोग मजाक उड़ाने लग गए, वो पेट पे पत्थर है, जिस हम मिट्टी में आलूदा है और कहते हैं कि हम फुला 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 मुल्क को पता करेंगे, ये है तवक्कुल। दिल की खुशी, इत्मीनान, सुकून, लेकिन कब नहीं करता? जब अल्लाह की कुदरत पे यकीन है। हम कहते हैं ना हाँ जी अल्लाह कादिर, इन्नल्लाह अला कुल्ली शैइन कदीर, ये नहीं है आप कहें इन्नल्लाह अला कुल्ली शैइन कदीर, मेरे लिए मुश्किल है, मेरे रब के लिए आसान है, उसके लिए सब पॉसिबल है, इस तरह से फिर आप तवक्कुल करेंगे, और अगर जरा सी कमी आई तवक्कुल नहीं होगा। इसी तरह तवक्कुल इंसान नहीं कर पाता जब अल्लाह ताला की तरफ सरसरी तवज्जो होती है, सरसरी ताल्लुक, हाँ मेरा ख्याल है कि अल्लाह सब कुछ कर सकते हैं, मेरा ख्याल है कि अल्लाह मुझे जानते हैं, सरसरी बिल्कुल, जैसे कोई क्लासरूम में बैठा है और तवज्जो कोई भी नहीं है पढ़ने को, सोच कुछ और ही रहे, इधर देख उधर देख, सोचिए हमारी अल्लाह की तरफ सरसरी तवज्जो है या हमारी अल्लाह ताला की तरफ हकीकी तवज्जो है। इसी तरह इंसान तवक्कुल नहीं कर पाता जब वो हर किस्म की कोशिशों और तदबीरों को तर्क कर देता है, सिर्फ इस नाम पे के लिए अल्लाह कर देगा, और इस तरह वो धज्जियों की तरह जमीन पे गिर पड़ता है। अल्लाह के नबी ने फरमाया ए कल्ब तवक्कुल, बांधो पहले उनको फिर तवक्कुल करो, और जब बंदा अल्लाह पे तवक्कुल कर लेता है अल्लाह उसको काफी, अल्लाह उसके लिए कारसाज, और अल्लाह उसका दोस्त बन जाता है, क्योंकि वह कफा बिल्लाहि वकीला, और अल्लाह की कारसाजी बंदे के लिए काफी होती है। अपनी जिंदगी के मामलात को देखिए और पूछे क्या मेरा अल्लाह पर तवक्कुल है, कितना है, किस हद तक है, इसके लिए इंसान को बहुत फिक्र की जरूरत होनी चाहिए। तो अल्लाह से दुआ करते हुए अगली आयत को देखते हैं, बहुत ही खूबसूरत आयत है, सूरत अलहज़ाब की तरह से लगता है कि एक एक आयत को अलग से पढ़ना चाहिए, बस एक दिन एक ही आयत करें, लेकिन ये पॉसिबल नहीं है। तो आयत नंबर 4 को देखते हैं, अब असल में ये जो शुरू की आयत थी ये तमहीदी कलिमात की तरह पूरी होती, آگے سے اب وہ پیغامات ہیں جو صورت میں ہمیں دیے جا رہے ہیں. فرمایا ما جعل اللہ لرجل من قلبین فی جوفہ وما جعل ازواجکم اللائی تظاہرون منہن امہاتکم وما جعل ادعیاءکم ابناءکم ذلکم قولکم بافواہکم واللہ یقول الحق وہو یہدی السبیل. نہیں بنائے اللہ تعالیٰ نے ایک آدمی کے لیے دو دل اس کے شکم میں, اور نہیں بنایا اس نے تمہاری بیویوں کو جن سے تم زہار کرتے ہو تمہاری مائیں, اور نہیں بنائے اس نے تمہارے منہ بولے بیٹوں کو تمہارے فرزند. یہ صرف تمہارے منہ کی باتیں ہیں, اور اللہ تو سچی بات کہتا ہے اور وہ ہدایت دیتا ہے سیدھی راہ پر چلنے کی. لہٰذا ایسے لوگوں کے ساتھ کیا معاملہ کرو. اگلی آیت بھی اس کے ساتھ ہی مضمون کو پورا کرتی ہے. ادعونی آبائہم, بلایا کرو ان کو یعنی منہ بولے بیٹوں کو ان کے باپوں کی نسبت سے, کیونکہ ہوا اقسط عند اللہ, یہ اللہ کے نزدیک زیادہ انصاف والی بات ہے. پھر سوال پیدا ہوتا ہے کہ اگر ان کے باپوں کا ہمیں پتہ ہی کوئی نہیں, تو فرمایا فَإِن لَمْ تَعْلَمُوا آبَاءَهُمْ فَإِخْوَانُكُمْ فِي الدِّينِ وَمَوَالِيكُمْ, اور اگر تمہیں علم نہ ہو ان کے باپوں کا تو پھر وہ تمہارے دینی بھائی ہیں اور تمہارے دوست ہیں. وَلَيْسَ عَلَيْكُمْ جُنَاحٌ فِيمَا أَخْطَأْتُمْ بِهِ, اور تم پر اس پر کوئی گرفت نہیں جو تم نے نادانستہ غلطی کر لی, یعنی پیچھے جو ہو گیا ہو گیا, اس کو چھوڑو, زندگی کے سفر میں آگے دیکھو. لیکن اب خیال رکھنا کہ وَلَاقِمَا تَعَمَّدَتْ قُلُوبُكُمْ, جو کام تمہارے دل قصدن کرتے ہیں ان پر ضرور گرفت ہوگی. وَقَانَ اللَّهُ غَفُورًا رَحِيمًا, اور اللہ تعالیٰ بخشنے والا اور مہربان ہے. یہ دو آیات اس سورت کے مضمون کو کافی حد تک واضح کرتی ہیں. پہلی بات جس میں دو دلوں کی بات ہوئی, یہ ایک منافق کے بارے میں نازل ہوئی. مدینہ میں ایک شخص تھا, دعویٰ کیا کرتا تھا کہ میرے پیٹ میں دو دل ہیں, ایک دل محمد کے ساتھ ہے صلی اللہ علیہ وسلم اور دوسرا دل کافروں کے ساتھ ہے. تو اس کے رد کے لیے یہ آیت نازل ہوئی کہ یہ پاسبل ہے, جس کے پیٹ میں دو دل ہوں اس کا تو آپریشن ہوتا ہے. کبھی آپ کوئی ایسا بچہ کو سنیں کہ جو پیدا ہوا اور دل کی کوئی تکلیف ہے, بعد میں پتہ چلتا ہے ایک نہیں دو دل ہیں, پھر کاٹ کے ایک کو نکالو یا دونوں ہی بچتے. تو دو دل ہونا تو ہلاکت ہے. اسی طرح ایک روایت میں آتا ہے کہ مشرکین مکہ میں سے ایک شخص تھا, جمیل بن معمر فحری اس کا نام تھا, بہت ہوشیار اور تیز ترار تھا. یہ کہتا تھا کہ میرے دو دل ہیں اور محمد صلی اللہ علیہ وسلم کا ایک دل ہے. تو یہ آیت اس کے بارے میں نازل ہوئی. اللہ تعالیٰ نے کیوں فرمایا کہ دو دل نہیں ہوتے, یا کسی کے جسم میں دو دل ہونے کا مطلب کیا ہے؟ تو اس کا مطلب یہ ہے کہ کسی دل میں دو محبتیں جمع نہیں ہو سکتی, ایک اللہ تعالیٰ کی اور ایک اس کے دشمنوں کی. اس کا مطلب یہ ہے کہ ایک دل تو ایک تصور ہے اور ایک راستہ ہے اور وہ صراط مستقیم ہے. دو رنگی چال اسلام کو پسند نہیں. دل ایک ہے تو اعمال کو ناپنے کے پیمانے بھی ایک سے زیادہ نہیں ہو سکتے. یہ ممکن ہی نہیں کہ انسان باہر سے تو اچھا انسان ہو لیکن تجارت کے اصول ہو, معاشی اور سے نظام لے رہا ہو. یہ نہیں ہو سکتا کہ مسلمان مسجد میں جا کر تو مسلمان بن جائے اور دکان پہ جا کے وہ کچھ اور بن جائے. دو دلی اللہ کو پسند نہیں, خود دلا ہونا جیسے پسند نہیں. اللہ نے دل ایک بنایا, اس کی حکمت ہے. ہمارے جسم میں دو ہاتھ ہیں, دو پاؤں ہیں, دو کان ہیں, دو آنکھیں ہیں. کیا یہ ممکن نہیں تھا کہ دل بھی دو ہوتے؟ لیکن نہیں بنے. یہ اس حکیم کی حکمت ہے کہ دو دل نہیں, ورنہ تو ہمارے اپنے اندر اتنے تضادات ہوتے ہیں. ایک دل چاہتا سو جا, دوسرا کہتا جاگو, اتنا اندر ڈپریشن شروع ہو جاتا ہے کہ ہم ڈاکٹروں کے پاس پہنچے رہتے ہیں. ایک کہتا کھا لو, دوسرا کہتا نہ کھاؤ, ایک کہتا گرم کھاؤ, دوسرا کہتا ٹھنڈا کھاؤ. آپ سوچیں فزیکلی کتنا مشکل ہو جاتا ہے اگر دو دل ہوتے جسم میں. ایک تھڑکتا تو خون جسم کے رائٹ سائڈ پہ جا رہا ہے, دوسرا تھڑکتا تو وہ سارے خون کو کہتا نہیں رائٹ لیفٹ پہ چلو. अल्लाह अकबर। थोड़ी सी अगर आप साइंस से आगाही रखते हैं तो मेरा तो दिल कांप रहा है सोच के कि अगर जिस्म में एक ही बजाय दो दिल हो जाए तो हाल क्या है। आप ऐसे सोचे कि जैसे पानी खींचने के लिए जमीन में से नीचे एक टंकी है, उसमें आप एक मोटर चलाते हैं ना तो पानी ऊपर आता है, अगर एक ही जगह दो लगा दें तो क्या होगा, शायद जमीन ही कांपने लगे इतनी तेजी से पानी ऊपर जाए। हम तो कब के खत्म हो चुके होते अगर जिस्म में एक ही बजाय दो दिल होते। अल्लाह ने हिकमत के साथ एक दिल दिया ताकि वो दिल अल्लाह को दे दो, तुम्हारा दिल तुम्हारे रब के लिए, इसको हाथों में लेके ना फिरो, ये दिल तुम्हारे अल्लाह की याद की जगह है। मन अल्लाह बिकल्बिन सलीम, जो अल्लाह के पास सलामत दिल लेकर आएगा ये दिल तो उसको मिलेगा। दो दिल होते एक अल्लाह को दे दो दूसरा गैर को दे दो पसंद नहीं। ला इलाहा इल्लल्लाह कहकर यही तो दावत दी कि लोगों दिल है ही एक, किस किस को देते फिरोगे। एक दिल से ही बंदा रब का बंदा बनेगा और गैर की बंदगी छोड़ेगा। ये नहीं हो सकता कि इंसान कुफर और इस्लाम दोनों कलमबरदार बना रहे, हक और बातिल दोनों से रिश्ते जोड़े रखे, अकीदत मोहब्बत दोनों से हो। जिंदगी के इस समंदर में दो कश्तियों में सवार होने वाला तो डूबेगा, उसका नसीब तो गर्क ना। हमारे यहाँ कहते हैं दो कश्तियों का सवार डूबता ही है। ये नहीं हो सकता कि एक इंसान अबू बकर भी बने और अबू जहल भी बने, नहीं, सिद्दीक और फारूक की सिफत में शामिल होने वाले अबू लहब और अबू जहल की संगत में नहीं रहते। अगर कोई अब्दुल्ला बिन उबई बनता है तो उसका नसीब इस्लाम नहीं मुनाफ़त है। अल्लाह ताला ने बता दिया कि ये मुमकिन ही नहीं, इम्पॉसिबल। जौफ बर्तन को भी कहते हैं या पेट के मानों में, इट्स नॉट पॉसिबल, दो रंगी की गुंजाइश नहीं। सूरह बकरा में हम कितनी क्लियरली पढ़ चुके, अफतु मैनून अभी बात दिल किताब ही वतन फरून अभी बात, क्या तुम किताब के कुछ हिस्से पे अमल करते हो और कुछ को छोड़ देते हो? यदि जो हिस्सा तुम्हें थपकियां देता है उस पर तुम खुशियां मनाते हो और थपथपाते हो, और कुरान का वो हिस्सा जो तुम्हारी ख्वाहिशों को लगाम देता है तुम उसको छोड़ देते हो। इस्लाम को ये नहीं पसंद कि सिर्फ हज में हमने पढ़ा कि लोगों में कुछ ऐसे हैं जो दीन के किनारों पे काम करते हैं। सूरत मायदा में हमने पढ़ा या अय्युहल्लज़ीना आमनू उद्खुलू फिस्सिल्मी काफ़ा, क्या पता चल रहा है कि इस्लाम फोकस्ड होने का नाम है, यकरुखा होने का नाम है। हम दीन के साथ जुड़े हैं ना, हमें भी फोकस होना पड़ेगा। हमारी हमदर्दियाँ जब दीन से होंगी और जहां से हम फायदा उठा रहे हैं, अगर इसके साथ हम फोकस होके अपनी खिदमात को पेश करेंगे हम मुतमईन होंगे। हम जब बहुत सारी कश्तियों में सवार होते हैं ना तो हम खुद भी डिसाइड नहीं कर पाते करना क्या है। तो लिहाजा ये बात बताने के बाद कि इस्लाम को इसके तकाजों के साथ मनो अन कबूल कर लो, कोई पिक एंड चूज है ही नहीं इस्लाम में। एक शेर अरबी जुबान का, हयाती ताती अलैया मनीयती, मुझे अपनी जिंदगी की कसम मैं उसकी तलाश जारी रखूंगा हत्ता कि मेरी मौत आ जाए। हर शख्स फानी है अगरचे उम्मीद उसे धोखे में रखे। अल्लाह सोचने की बात है कि एक बंदा किस तरह एक अल्लाह तला के साथ अपने मामले को लेता है। जरूरत इस बात की कि अपने आप को अल्लाह ताला के साथ जोड़े रखा जाए, और जितना अल्लाह ताला से मजबूत ताल्लुक होगा अल्लाह ताला उतना जमने की तौफीक देगा। अल्लाह ने हिस्से के लिए मिजाज बना दिया। ये नहीं हो सकता कि तुम दौरे जाहिलियत के गलत रस्म और रिवाज को भी अपनाए रखो और मुसलमानी का दम भी भरते रहो, इट्स नॉट पॉसिबल। तुम रस्में भी मनाओ, तुम मेहंदी भी मनाओ और साथ तुम निकाह भी पढ़वाओ मौलवी साहब से, ना तुम्हारी शादी उबटन के बगैर हो और ना तुम्हारी शादी निकाह के बोल पड़े बगैर हो, ये नहीं हो सकता, कुछ तो करना पड़ेगा। असल में ये एक तलवार की धार की तरह का जुमला था आने वाली आयतों के लिए, जिसमें दौरे जाहिलियत की गलत रस्म और रिवाज को काटा जाएगा, और मुश्किल बहुत होती है, इसलिए अब उन्हीं में से एक रस्म जिसका यहाँ इजहार है, और वो क्या, अल्लाह ताला फरमाते हैं, वमा जाला अज़वाजकुम अल्लाती तुज़ाहिरून मिनहुन्न उम्महातिकुम। मैं नंबर वन लगा लें, ये पहली रस्म टूट रही है सूरत में कि तुम्हारी बीवियां तुम्हारी माए नहीं हो सकती जिनसे तुम ज़िहार कर लेते हो। पर रहलियत की एक रस्म जिसको ज़िहार कहते थे, हम इसका तस्करा सूरत अल मुजादिला में तफसील से पढ़ेंगे। किसी शख्स को अपनी बीवी पर गुस्सा आता तो कह देता, अंती अलैया का ज़हरी उम्मी, कि तुम मुझ पर इस तरह है जैसे मेरी माँ की पुश्त। ये कहता जब ये जुमला के बोलता जिसको तलाक समझते थे, वो औरत उस पर हराम हो जाती, इस्लाम ने यहाँ जहन साजी कर दी। ये कैसे हो सकता है? बीवी माँ हो सकती है, एक जैसा रिश्ता, बहन बेटी हो सकती है। बीवी का रिश्ता है बिल्कुल फर्क रिश्ता है, माँ का रिश्ता फर्क है, दो दिल नहीं है, इसलिए एक औरत के लिए एक दिल और माँ वाला और एक बीवी वाला नहीं हो सकता। लिहाजा अपनी सोचे बदल लो कि बीवी बीवी है वो माँ नहीं होती। मत जहालत के लफ्ज़ बोला करो कि तू मेरी माँ बनती है। बस जाहिलाना किस्म की बातें अपनी बीवियों से बोलते हैं गुस्से में, गलत बात है। इस्लाम ने इस्लामिक शाइस्ता मजहब है, एक खूबसूरत माशरा कायम करना चाहते हैं। इस्लाम का अंदाज़ गुफ्तगु बहुत प्यारा होना चाहिए। कुफारा दिया उसकी सारी डिटेल्स हम वहाँ पढ़ेंगे, यहाँ सिर्फ जहन साजी की। आज के दौर में इसको यूँ कह लें कि कुछ लोग खामखा ही किसी को बहन बनाने लगते हैं, किसी को माँ बनाने लगते हैं, अवॉइड करना चाहिए। जो रिश्ते अल्लाह ने दिए उन्हीं की दुआ करें अल्लाह उनको सलामत रखें। दूसरी रस्म अब टूटती है, इसी आयत का अगला हिस्सा इस पे नंबर 2 लगा लीजिए। वमन जारा अल इया अकुम अबना अकुम, और नहीं उसने बनाया तुम्हारे मुंह बोले बेटों को तुम्हारे बेटे। अदिया का जो लफ्ज है अरबी जुबान में अदाई से है, दाल आइन आइन, इसकी जमाल अदिया, दाल आइन वाव का रूट होगा, नोट कर लीजिए, दाल आइन वाव। अरबी जुबान में वो लड़का जिसे अपने हकीकी बाप के अलावा किसी और की तरफ मंसूब करते उसको अद्दा कहते थे, और इसी की जमा यहाँ आई अलर्जिया, मना कर दिया। अरबों का एक और कल्चर था, और वो क्या था कि मुंह बोले बेटे बनाते थे, इसको मुतबन्ना बनाना कहते थे, मुतबन्ना मुंह बोला बेटा, हकीकी बेटे की बजाय। इस्लाम ने इसको रोक दिया, कहा जालिका कौलुकुम बि अफवाहिकुम, ये तुम्हारे मुंह की बातें, जिसको कह लो जिसको ना कह लो तुम्हारी मर्जी है, लेकिन किसी को कहने से कोई बेटा बन नहीं जाता। जालिका कौलुकुम बि अफवाहिकुम, ये तुम्हारे मुंह की बातें हैं, तुम कह लो, अल्लाह नहीं कहता, क्योंकि वल्लाहु यकूलुल हक, अल्लाह सच्ची बात कहता है, जो सच है वो सच है बस। जैसे बीवी माँ नहीं हो सकती, इस तरह माँ बीवी नहीं हो सकती, इसी तरह बेटा अपना बेटा है। इस्लाम में मुंह बोले बेटे की हैसियत क्या है? मुसलमान होने के नाते हर एक मुसलमान दूसरे का भाई है। अरब लोग चचा कहते थे, बड़ी उम्र का मर्द छोटे बच्चे को या लड़के को बुलाता तो भतीजा कहते थे उसको, और वो अपने बाप के दोस्तों को चचा कहते थे, ये एक वहां का कल्चर था। किसी को वैसे ही कह देना हम उम्र होने से अपने बेटों का कि बेटा ये कर ले, कोई हर्ज की बात नहीं। अपनी माँ की उम्र की औरतों को अम्मा कह देना, अम्मा जी कह देना, कभी उसको माँ कह देना, कोई हर्ज की बात नहीं। यहाँ मसले वो उठते हैं कि जिससे फिर सोचें बदलने लगती हैं। असल में इन आयात के पीछे भी अल्लाह के नबी सल्लम की जिंदगी का एक वाक्य है जिसका तस्करा आगे आएगा। जैद के नाम से नबी सल्लम की जब शादी हुई हज़रत खदीजा रज़ी अल्लाह तआला अन्हा से, साहिब माल खातून थी, ताजिर थी, हजरत ज़ैद बिन साबित आपको तोहफे में दिए जो कि गुलाम थे उनके, अल्लाह के नबी सल्लम ने उनको आज़ाद करके मुंह बोला बेटा बना लिया। लोग उनको मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का हकीकी बेटा समझने लगे और ज़ैद बिन मोहम्मद के नाम से पुकारने लगे। अल्लाह ताला ने ये सारी बातें यहाँ रोक दी, ठीक है बेटे होंगे अपनी जगह, लेकिन उदऊहुम लियाबाइहिम, इन्हें इनके बापों की नस्बत से पुकारो। मुंह बोले रिश्तों की इस्लाम में कोई गुंजाइश नहीं। नबुवत के शरई अहकाम मुंह से बोलने की वजह से नाफिज नहीं होंगे, ये अल्लाह के कहने से नाजिल होते हैं, क्योंकि अल्लाह हक बात कहता है और सीधी बात कहता है, और अल्लाह की बात क्या है वही है, उसको मान लो, और वो जो रास्ते दिखाता है वो टेढ़े रास्तों के बीच में सीधी राह दिखाता है जो अल्लाह की रहनुमाई होती है। और जब इंसान यह जिस सबील पे अमल करते हुए अल्लाह के हुक्म को मान लेता है तो वो फितरत से मैच करने लगता है। सीधा रास्ता इंसान की फितरत के साथ साथ रहता है, ये रास्ता कायनात की फितरत के साथ साथ चलता है, ये सीधा रास्ता अल्लाह की तरफ जाता है, और इसमें कोई भूल भलाइयाँ और मोड़ नहीं है। और अल्लाह ताला दीन की तरफ किसकी रहनुमाई करता है? जो अल्लाह से राजी और अल्लाह उससे राजी हो जाता है। ऐसे लोग फिर अल्लाह के हुक्मों को मान के चूं चिरा नहीं करते, क्या हुआ हमारी नीयत तो पाक है, हम लोग को अपने बच्चों से भी प्यारा समझते नहीं। इस्लाम ऐसी बात की इजाज़त नहीं देता। बाप के नाम से पुकारना यहाँ इसलिए भी अहम है कि इस्लाम में नस्ब की बड़ी अहमियत है। صحیح بخاری کی روایت ہے، صحابہ کرام بیان کرتے کہ ہم زید بن حارثہ کو، جنہیں رسول اللہ نے آزاد کر کے بیٹا بنا لیا تھا، زید بن محمد کہہ کر پکارا کرتے تھے صلی اللہ علیہ وسلم. یہاں تک کہ سورۃ الاحزاب کی آیت نمبر 5 نازل ہوئی، اس کے نزول کے بعد اللہ کے نبی نے اعلان کیا آج سے زید کو زید بن حارثہ کے نام سے پکارا جائے. یہ ہوتا ہے اللہ کی بات پہ مان جانا، ایک طبی ما یوحا الیہ کی صورت بات ہے. وجہ کیا؟ پہلی بات یہ ہے کہ اگر آپ کسی کو سگا بیٹا کہہ لیتے ہیں تو کیا نسب کے رشتے فرق نہیں پڑ جائیں گے؟ خلط ملط ہوں گے نہیں؟ آپ کی اپنی بیٹی سے اس بچے کا نکاح نہیں ہو سکتا اگر آپ کے نام سے کوئی آ گیا. اسلام جو ہے ہینگی پینگی نہیں پسند کرتا، یہ بھی ٹھیک وہ بھی ٹھیک، اسٹریٹ فارورڈ، یقول الحق، قول قولا سدیدا، سیدھی بات کرو. بس جب ایسا دیکھا گیا، آپ نے دیکھا نہیں دیکھا، میں نے ایسا بہت کلوزلی دیکھا ہے اپنے حلقہ احباب میں سے، کہ ایک لڑکا جو ایک لڑکی کو بالکل بہن سمجھا، ہم سب بھی اس کو اس کا بھائی کہتے تھے، کیونکہ اس لڑکی کے کوئی حالات ایسے تھے گھریلو کے، کچھ دکھی زندگی تھی اس کی، اپنا بھائی ٹھیک نہیں تھا اور کچھ اس طرح کے حالات تھے جیسے باپ بھی سوتیلا، سب اس لڑکی کو اس لڑکے کے اس نام سے بھائی کہتے تھے. لیکن اس کے بعد کیا ہوا؟ حالات نے ایسا پلٹا کھایا کہ وہ عورت آج اسی کی بیوی ہے جس کو کل تک اس کا بھائی کہتے تھے. اور اس وقت دنیا میں نہیں ہے، اس کمیا کا ڈیتھ ہو گئی، اللہ اس کی بخشش کرے، بہت اچھا انسان تھا. لیکن آپ بتائیے اگر وہ منہ بولا بھائی، سگا بھائی ہوتا تو کیا اسے رشتہ ہو پاتا؟ پھر جب ہم اس کو بھائی سمجھ کے اس کے ساتھ آتا دیکھتے، جاتا دیکھتے، اسکوٹر پہ بیٹھا دیکھتے، کبھی کسی کے ماتھے پہ کوئی تبدیلی نہیں آتی، کیونکہ یہ بھائی سگا بھائی سمجھتے ہیں. اسلام سمجھداری سکھاتا ہے مسلمان کو، بے وقوف نہیں ہونا چاہیے، لہٰذا جو جذبات دل میں کسی لڑکے کے لڑکی کے لیے آ سکتے ہیں وہ آپ اس کو بیٹا کہہ لیں تو بھی آ جائیں گے، بھائی کہہ لیں تو بھی آئیں گے. تو اسلام ایسی چیزوں کو ناپسند کرتا ہے. کہا کہ ایسے لوگوں کے نام نہ بدلو. اللہ کے نبی نے فرمایا جس نے جانتے بوجھتے اپنے آپ کو غیر باپ کی طرف منسوخ کیا اس نے کفر کا ارتکاب کیا. یہ صحیح بخاری کی روایت ہے، کیونکہ رشتوں کا توڑنا قطع رحمی اسلام میں حرام ہے. پھر آخر میں آپ دیکھیے کہ اللہ سبحانہ تعالیٰ یہ بات جو فرما رہے ہیں کہ وہ اقسط عند اللہ، یہ انصاف کے زیادہ قریب ہے، تو واقعی حق تلفی تو نہیں ہوگی نا. حدیث میں آتا ہے کہ قیامت کے قریب لوگ اپنے باپ سے بیزار ہوں گے، دوسروں کو پسند کریں گے اور اپنے باپ سے دور ہوں گے. مجھے لگتا ہے آج کا یہ کلچر آ گیا، تو لہٰذا ایسی ساری چیزوں کو روکو. پھر کہا اگر نہ بتاؤ، فَإِلَّمْ تَعْلَمُوا آبَاءَهُمْ، نہ جانو ان کے باپوں کو کون ہے کدھر ہے. کبھی کوئی بچے بےچارے کڈنیپٹ ہوتے ہیں، پکڑے گئے، کوئی جنگوں میں آگے کہہ دیے ہیں، کوئی جھولا میں ڈال گیا، اب باپ کا نام پتہ ہی کوئی نہیں، تو پھر کیا کیا جائے؟ کہا کوئی بات نہیں، پر اخوان کو پھر دین، تمہارے دین میں بھائی ہیں. حقیقی نہیں پتا تو کلیئرلی بتا دو کہ اس کے باپ کا نہیں پتا تھا، لہٰذا اب اس کا کسی کے ساتھ بھی نسب نہ جوڑے. مطلب اگر کسی کے ساتھ رہتا بھی ہے، کھاتا ہے، پیتا ہے، کوئی اس کو پالتا ہے، تو سب چیزیں اوپن ہونی چاہیے. یہاں سے ایک اشارہ بھی ملتا ہے کہ اگر کسی کا بچہ آپ لے کے پال بھی لیتے ہیں، چھپائے نہ. ایسے بچوں کی کہانی آپ نے سنی ہوں گی کہ پہلے شروع میں بتاتے نہیں، اور جب پتہ چلتا ہے ان کو جوانی میں، پھر وہ بالکل بچے ذہنی طور پہ آوارہ ہو جاتے ہیں. میں نے ایسے کئی قصے سنے کہ جس میں پھر بعد میں لوگ قبول ہی نہیں کر پاتے. تو سیدھا سیدھا رہے، آپ پالے کسی کا بچہ، اس کو مناسب طریقے سے بتا دیں، پیار اتنا دے دیں کہ وہ آپ کو چھوڑ کے کہیں نہ جا سکے. وَلَيْسَ عَلَيْكُمْ جُنَاحٌ فِيمَ أَخْطَأْتُمْ بِهِ، ہاں جو کر چکے پہلے ہو گئے. کتنا پیارا سوال ہے زندگی کا، جو ہوا سو ہوا، ما قد سلف، پیچھے آیا تھا بار بار، پچھلی خطاؤں کو مت دیکھو، زندگی کے سفر میں آگے دیکھو. لیکن بلاقِ مَنْ عَمَّدَتْ قُلُوبُكُمْ، عین نیم دال اس کا روٹ ہے، عمد ارادے سے جان بوجھ کے قصدن کرتے ہو، پھر پکڑ ہوگی. وَكَانَ اللَّهُ غَفُورًا رَحِيمًا، اللہ بخشنے والا اور مہربان ہے، وہ گناہوں کو ڈھانپ لیتا ہے، گناہوں کو ڈھانپ کر نہ صرف معاف کرتا ہے بلکہ گناہوں کو نیکیوں میں بدلتا ہے، یہ ہے اس کا رحیم ہونا. تو یہاں پہ دو بنیادی چیزیں ہم نے دیکھ لی، رسے لے بالک بچے اور زہار کا اشارتاً تذکرہ ہوا. ہم جہاں تک تلاوت سنیں گے، آگے اب کچھ آیات اسی سے ملتی جلتی ہیں، لیکن مفہوم تھوڑا سا اس کا بدلے گا.
بسم الله الرحمن الرحيم.
يا أيها النبي اتق الله ولا تطع الكافرين والمنافقين إن الله كان عليما حكيما واتبع ما يوحى إليك من ربك إن الله كان بما تعملون خبيرا وتوكل على الله وكفى بالله وكيلا ما جعل الله لرجل من قلبين في جوفه وما جعل أزواجكم اللائي تظاهرون منهن أمهاتكم وما جعل والله يقول الحق وهو يهدي السبيل ادعوهم لآبائهم هو أقسط عند الله فإن لم تعلموا آباءهم فإخوانكم في الدين ومواليكم وليس عليكم جناح فيما أخطأتم به ولكن ما تعمدت قلوبكم وكان الله غفورا رحيما.